कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
शाह एंटरटेनमेंट के नासिर शाह लेकर आ रहे हैं पूरी दुनिया का मकबूल तरीन शो खबर हार आपके अपने शहर ब्रैम्पटन में June 26 शाम 5 बजे एट कैनेडियन कन्वेंशन सेंटर ब्रैम्पटन में। खबर हार आफ्ताब इकबाल अपनी पूरी टीम के साथ आपके शहर ब्रैम्पटन में। टिकट्स और स्पॉन्सरशिप के लिए कॉल कीजिए 416-526-6800, 416-526-6800।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ہم تو آپ کے ساتھ فارینہ صدیقی آپ کی خدمت میں ایک بار پھر حاضر۔ آج ہم بات کریں گے کچھ خاص، ایک ایسا موضوع جو ہم سب کو پریشان رکھتا ہے، جو ہم سب کو مختلف قسم کے مسائل میں گرفتار رکھتا ہے اور ہم سب کو بہت سی بحثوں پہ آمادہ رکھتا ہے۔ میں آپ سب سے بات کر رہی ہوں ہم ٹاک کے تھرو، جو ای آواز ریڈیو پہ 770 AM پہ نشر ہوتا ہے ہر سنڈے 5 PM to 6 PM، 5 بجے سے لے کے شام 6 بجے تک۔ اور ہمارا نمبر جو آپ ہم اسٹوڈیو میں کال کرنے کے لیے استعمال کر سکتے ہیں وہ ہے 416-620-1778۔ آپ ہمارے اسٹوڈیو کو کال کر کے سوال کر سکتے ہیں، گفتگو کا حصہ بن سکتے ہیں، اور اگر آپ صرف لائیو اس شو کو دیکھنا چاہتے ہیں تو آپ ہمارے فیس بک پیج پہ جا سکتے ہیں، آپ ہمارے eawaz.com پہ جا کے اس کو سن سکتے ہیں۔ اس کے ساتھ ہی ساتھ آرکائیو میں ہمیں ہمارے آپ کو ہمارے پچھلے شوز مل جائیں گے، اور ای آواز کا اگر آپ ایپ ڈاؤن لوڈ کر لیں تو آپ اپنے ڈائریکٹ سن سکتے ہیں۔ بہت سے طریقے ہیں ہمارے اس شو میں حصہ لینے کے لیے، اور اس شو کا مقصد ہے آپ کے مسائل پہ بات کرنا ہمارے طریقے سے۔ تو میرا نام ہے فارینہ صدیقی، میں کمیونٹی ایکٹیوسٹ ہوں، یوتھ مینٹور ہوں، اور اس کے ساتھ ہی ساتھ ایک بہت ہی پراؤڈ مدر ہوں۔ ایک اور چیز جو بہت زیادہ گہرے طور پہ میری زندگی کا احاطہ کرتی ہے وہ ہے ایک وائف ہونا۔ جی ہاں، ہم ایز وائف، ایز بیویاں اپنی زندگی کو کے اس پہلے کو بہت کم فخریہ طور پہ استعمال کرتے ہیں۔ ہم کریئر وومن ہیں، ہم جاب کرتی ہیں، ہم اس کے بعد مختلف چیزوں میں اپنا کام کرتی ہیں، ہمارے بچوں کو ہم پالتی ہیں، اس کے ساتھ ہی ساتھ ہم اپنی ڈگریز کو اور سب چیز کو ریفلیکٹ کرتے ہیں، لیکن ہم اپنے اس پہلو کو ریفلیکٹ نہیں کرتے جس پہ ہمیں سب سے زیادہ فخر ہونا چاہیے، اور وہ کیا ہے؟ ہمارا بیوی ہونا۔ ہم کسی کی شرح کی حیات ہیں، ہم کو اللہ تعالیٰ نے ایک پاک رشتے میں نکاح کے ساتھ باندھ دیا ہے، اس کے ساتھ ہی ساتھ ہمیں ایک خوبصورت رشتے کو استوار کرنے کے ساتھ ساتھ ہمیں ایک بہت ہی خوبصورت جاب ڈسکرپشن یعنی کہ ذمہ داری دے کے بھیجا ہے۔ ایک بیوی کی حیثیت سے میں بات کرنا چاہوں گی اپنی بہنوں سے۔ اللہ تعالیٰ نے قرآن مجید میں فرمایا ہے کہ میاں بیوی یا شوہر اور بیوی یا مرد اور عورت ایک دوسرے کا لباس ہے۔ ٹھیک ہے، لباس کیا کرتا ہے؟ لباس ایک دوسرے کو آراستہ کرتا ہے، ہماری خامیوں کو پہ پردہ ڈھک دیتا ہے، ہمیں سرد و گرم سے بچاتا ہے، اس کے ساتھ ہی ساتھ ہم کو خوبصورت بناتا ہے، آراستہ کر دیتا ہے، ہمیں زندگی کی ان تمام چیزوں کو جو ہمارے اندر خامیاں، گندگی، برائی ہوتی ہے، اس کو ڈھک دیتا ہے۔ آپ کے جسم میں اگر کوئی گندگی ہے، اگر آپ کے جسم میں کوئی دھبے ہیں، کچھ ہیں، تو لباس آپ کے ان خامیوں کو ڈھک لیتا ہے۔ تو اگر لباس سے تشبیہ دی ہے آپ کو، تو یوں سمجھیے کہ آپ اپنے میاں کو اسی طرح، اپنے شوہر کو اسی طرح ڈھکنے والی ہیں، اور اگر شوہر کو لباس کہا گیا ہے تو اسی طرح وہ آپ کے ساتھ بیہیو کریں اور کرنا چاہیے ان کو۔ ٹھیک ہے، تو یہ لباس کی جو ہمیں پہچان بتائی گئی ہے، بہت ہی خوبصورت، بہت ہی واضح، بہت ہی گہرے طریقے سے اللہ سبحانہ تعالیٰ نے، جو ہمارا رب ہے، ہمیں سمجھا دیا ہے کہ تمہاری ایک دوسرے کی زندگی میں کیا حیثیت ہے، اور یہ لباس جو ہے تمہیں کس طرح بننا ہے، اور اس میں کیا بتایا گیا ہے، لباس کے ایک دوسرے پہ حقوق کیا ہوتے ہیں۔ ٹھیک ہے، لباس کے آپ کی باڈی پہ کیا حقوق ہوتے ہیں، لباس کے آپ کے اندر ایک اس کو آراستہ کرنے کی کیا حقوق ہوتے ہیں، ان سب چیزوں میں پناہ ہے، اور آج ہم اسی ٹاپک پہ بات کریں گے۔ تو سب سے پہلے جس طرح میں نے کہا کہ میں اپنی بہنوں سے بات کرنا چاہوں گی کہ جب آپ ایک لباس ہوتی ہیں اور جب آپ کسی کی بیوی ہوتی ہیں تو اپنے خاوند کے بری چیزوں کا پردہ ڈھکتی ہیں، आप उनकी बुरी चीजों को एक्सेप्ट नहीं कर लेती कि जो उन्होंने कहा, जो उन्होंने किया, अब्यूज किया, कुछ किया, आप उसको मान ले, नहीं, आप उनकी बुराइयों को नजरअंदाज करके उनकी अच्छाइयों पर फोकस करती हैं, उसके साथ आप उनके हुकूक पूरे करती हैं, आप उनके राज छुपाती हैं, क्योंकि ये भी आपको हुक्म है कि आप उनके राजों को दुनिया के सामने आश्कार नहीं करें, क्योंकि बीवी आपकी हमराज है, ठीक है। आप उनकी गंदी बातों को दरगुजर नहीं करती, उनको आरास्ता करती हैं, यानी कि उनको अच्छे तरीके से सही चीजों पर लेकर आती हैं। ये सब चीजें आपका काम है, ठीक है। फिर उसके साथ आपके शौहर को भी यही बता दिया, तो मैं अपने ब्रदर से मुखातिब होना चाहूंगी कि जब आप अपनी बीवियों का लिबास है तो आपने उनको भी खूबसूरती देनी है, उनको भी आरास्ता करना है, और उनको भी खामियों से बचाना है, उनकी खामियों का पर्दा भी ढकना है। अगर वो अच्छा नहीं पकाती हैं, वो खूबसूरत नहीं है, कुछ अच्छे काम ऐसे नहीं करती हैं जो आपको चाहिए उनसे, तो आप उनका पर्दा ढकते हैं, उनकी अच्छाइयों पर नजर रखते हैं और उनकी बुराइयों से दरगुजर करते हैं। ये है मियां बीवी का खूबसूरत रिश्ता जो हमारे रब ने हमको बता दिया। और अल्लाह और उसके आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम के नाम के साथ जब हमारा निकाह होता है तो हम उन सब चीजों को एक्सेप्ट करते हैं और इसके साथ इस चीज का भी अहद करते हैं कि हम अच्छाइयों और बुराइयों के साथ साथ एक दूसरे के साथ जिंदगी गुजारेंगे और एक दूसरे को साथ लेके चलेंगे। और आज हमें क्या दिखता है कि हम अपने ही लिबास से नबरत आजमाश है, हम अपने लिबास से लड़ते हैं। कभी आपने देखा कि साड़ी आपके जिस्म से लड़े, कभी आपने देखा शलवार कमीज आपके जिस्म से लड़े, या गरारा आपके ऊपर घूंसे बरसाए, या गरारा आपके बद कलमात कहे, ऐसा नहीं होता ना। तो जब रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसको एक्सप्लेन किया तो उन्होंने क्या बताया मर्दों के लिए, तुम में से सबसे बेहतरीन वो है कि जो अपनी बीवी से सबसे अच्छा है, लिबास खूबसूरती, आया करने वाला, पर्दा ढक लेने वाला, नेकी करने वाला, सर्द गर्म से बचाने वाला, हिफाजत करने वाला, सब चीज कहां पे आ गई, मर्द के लिए आ गई, अपनी बीवियों से अच्छे रहो और तुम में से सबसे बेहतर मैं हूं क्योंकि मैं अपनी बीवियों से अच्छा हूं, ठीक है। उसके बाद औरतों को क्या कहा गया कि अगर किसी को अल्लाह के अलावा सजदा करना जायज होता तो मैं मर्द औरत को हुक्म देता कि वो अपने शौहर को सजदा करे। इतना बड़ा मुकाम, सजदा करना तो मना है, ये तो शिर्क में आ जाता है अल्लाह के अलावा किसी को सजदा करना, लेकिन बीवी के लिए रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये मिसाल देके हमारे लिए वाजे कर दिया है कि शौहर की क्या अहमियत और उसके क्या हुकूक और उसकी क्या जगह है एक औरत की जिंदगी में। लेकिन हम क्या करते हैं, हम दोनों चीजें भूल जाते हैं। मैं आजकल देखती हूं कि तलाक के रेशो बहुत बढ़ गए हैं और मुसलमान कम्युनिटी या मुस्लिम कम्युनिटी उससे बिल्कुल अलग नहीं है। क्यों? क्योंकि हमने दो चीजें अपना ली हैं। एक चीज वो कि जो हम सिर्फ अपनी पर्सनल डिजायर्स या अपनी जो अंदर की अना है, जो हमारे अंदर की आलाइशें, हमारे अंदर की ख्वाहिशें, मी माई सेल्फ एंड आई की जो सोसाइटी है उसको हम पूरा करते हैं। तो हमारी जो पर्सनल डिजायर्स हैं, हमारी जो एक अमदर की ख्वाहिशात हैं, उनको हम पूरा करने के चक्कर में एक दूसरे के हुक्म बिल्कुल भूल जाते हैं, ठीक है। एक तो हमने ये अपना लिया, फिर उसके साथ एक चीज जो हमने छोड़ दी है, तर्क कर दी है मियां बीवी के ऐसे से, वो है खौफ खुदा। हमने खौफ खुदा अपनी जिंदगी से निकाल के एक तरफ रख दिया, वो इसलिए कि खौफ खुदा अगर मैं करूंगी, अल्लाह से प्यार करूंगी और अल्लाह के प्यार करने की वजह से अल्लाह के बताए हुए तमाम रिश्तों की पासदारी करूंगी और अल्लाह ताला के बताए हुए तरीकों से पासदारी करूंगी, ठीक है, तो फिर उस वक्त मैं हर चीज अच्छी करूंगी अपने रिश्ते में, हर चीज अच्छा करूंगा अपने रिश्ते में और ऐसे तरीके से अपने रिश्तों को निभाऊंगा, ठीक है। तो उसमें क्या है कि आप इस बात को समझते हैं कि हमें किस तरह काम करना है आगे चल के एक टीम बनके। तो ये जो दो चीजें हैं ना हमारी, ये जो मैसअप हो गई है, एक तो हमने अपनी पर्सनल डिजायर्स को फॉलो करना शुरू कर दिया, मेरी अना, मेरी खुदी, मेरी खुददारी, मेरा करियर, मेरी जिंदगी, मेरा जिस्म, मेरी सब चीज, हर चीज आपके ऊपर है, हर चीज का आपके ऊपर, आपके सराउंडिंग में आपके अराउंड घूम रही, ठीक है। फिर आपने क्या किया, खौफे खुदा को निकाल दिया। मैं क्यों उससे किस साथ निभाऊं, मैं क्यों उसकी बात को बर्दाश्त करूं, मैं किस किस्म की वजह, किस वजह से किसी बंदिश के तहत, बंदिश क्या, अल्लाह ताला का रहम, अल्लाह ताला का प्यार और अल्लाह ताला का खौफ। अगर हम ये दो चीजें अपनी जिंदगी में शामिल कर चुके हैं, बिला खौफ अल्लाह ताला की नाफरमानी करना और अपनी पर्सनल डिजायर को फॉलो करना, तो फिर रिश्ते तो नहीं बनते ना मेरे भाइयों बहनों जो इस बात को सुन रहे हैं, ये समझिए कि जब आप निकाह करके इस खूबसूरत पाकीजा बंधन में बनते हैं तो आप अल्लाह ताला को हाजिर नाजिर जान के इस बात को कबूल करते हैं कि इस बंदे की या बंदी की पर्सनल बुराइयां मैं नजरअंदाज करूंगी, फिर उसके साथ जो उसकी अच्छाइयां उसको अडॉप्ट करूंगी और उसके साथ जो गलत चीजें हैं उनसे वर्क अराउंड करने की कोशिश करूंगी, जो अच्छी चीजें उनको आगे बढ़ाऊं। लेकिन नहीं, ऐसा नहीं हो रहा और इसीलिए तलाकों का रेशो बहुत बढ़ चुका है। हमने ये सोचना छोड़ दिया है कि हम एक दूसरे से दरगुजर, दीनदारी और फर्माबरदारी का जज्बा अपने अंदर कैसे बनाएं عورت کو اگر یہ کہا جائے کہ عورت کو اپنے شوہر کی تابعداری کرنی چاہیے جو کہ اللہ کا حکم ہے, کسی دنیا کے بنائے ہوئے قانون نہیں ہے, اللہ کا حکم ہے, لیکن وہ اس کی تابعداری نہیں کرتی کیونکہ زمانہ اس کو یہ سکھا رہا ہے, کیوں تم تو کسی سے کم نہیں ہو, تمہیں تو فیمنسٹ ہونا چاہیے, تم لوگوں کو تو سمجھنا چاہیے کہ عورت کے اندر کوئی بندش نہیں ہونی چاہیے, عورت کو کسی پابندی پہ نہیں آنا چاہیے. یعنی ابھی آپ یہ دیکھیے کہ ہمارا کتنا ایک تضاد ہے ان چیزوں میں, کہ جب ہمیں بات کرنی ہوتی ہے ذمہ داریوں کی تو ہم کہتے ہیں ہاں مٹ کی ذمہ داری, اس کو یہ کرنا چاہیے, یہ کرنا چاہیے, نان نفقہ پرووائڈ کرنا چاہیے, یہ کرنا چاہیے. ہاں لیکن جو میری ذمہ داری ہے, جو شوہر کی حکم کی پابندی کرنی ہے, اس کی فرما بردانی کرنی, تب میری اناڑے آ جاتی ہے. تو یہ کتنی غلط بات ہے, اور اسی وجہ سے دونوں کے درمیان چپلش ہوتی ہے, دونوں کے درمیان غلط قسم کے جو جذبات ہیں وہ بھرتے, نیگیٹیوٹی آتی, اور عین اس وقت شیطان جو ہے وہ دونوں کے درمیان آ جاتا ہے. لیکن اگر اسار کا جذبہ ہو, قربانی کا جذبہ ہو, دونوں طرف ایک دوسرے کی ریسپیکٹ ہو, تو ایسا نہیں ہوتا. اور یہ صرف جب کب ہوتا ہے, جب اپنے اندر کی انا کو مار کے صرف خوف خدا کے لیے ایک دوسرے سے پیار کرتے ہیں, ایک دوسرے کی عزت کرتے ہیں, ایک دوسرے کے پورے حقوق پورے کرتے ہیں, اور ایک دوسرے کے ساتھ زندگی بھر احسن طریقے سے نبھاتے ہیں. اکثر لوگ یہ شکایت کرتے ہیں کہ بھائی آج کل ارینج میرجز نہیں ہو سکتی, یہ تو ہمارے باپ دادا کے زمانے میں ہوا کرتی تھی, ہمارے آبا اجداد وہ اس لیے ہوا کرتی تھی, اس وقت اویئرنیس نہیں تھی, اس وقت تعلیم نہیں تھی, اس وقت لوگوں کو پتا نہیں تھا. ایسا نہیں تھا, ایسا سب کچھ تھا اس وقت جو آج آپ بات کر رہے ہیں. اس وقت تعلیم بھی تھی, اویئرنیس بھی تھی, تہذیب بھی تھی, شائستگی بھی تھی, اخلاق بھی تھا, مرایات جو ہے ایک دوسرے کے ساتھ احسان کا جذبہ بھی تھا, لیکن اس کے ساتھ کچھ اور ایڈیشنل چیزیں تھیں جو آج جن کا ہمارے درمیان فقدان ہے. کیا چیزیں تھیں بھلا؟ وہ چیزیں تھیں روایات, اقدار, ویلیوز, ایک دوسرے کے ساتھ محبت اور ایک خدمت کے جذبے سے رہنا. اس لیے نہیں کہ اس وقت کی بیویاں باندیاں تھیں, اس وقت کی بیویاں قناعت پسند تھیں, اس وقت کی بیویاں شکر گزار تھیں, جو اللہ تعالیٰ نے حکم دیا ہے کہ ہم شکر گزار بن جائیں. ٹھیک ہے, رسول پاک صلی اللہ علیہ وسلم جب اسراء کی رات, معراج کی رات اللہ تعالیٰ سے ملاقات کے لیے اوپر بلائے گئے اور وہ وہاں پہ گئے, تو انہوں نے واپس آ کے کیا بتایا ہم کو؟ کہ انہوں نے جنت میں جہنم میں زیادہ عورتیں دیکھی ہیں. کیوں بھلا؟ اپنے شوہروں کی ناشکری کرتی ہیں. کیوں؟ کیا رسول پاک صلی اللہ علیہ وسلم نے کسی خاص اسکیم کے تحت ان کو وہاں دیکھا؟ نہیں, ہم ناشکر گزار ہیں. جس عورت کا شوہر $2,000 کما کے لاتا ہے, کہتی نہیں جی اب باہر جاؤ, مجھے تو وہی اسٹینڈرڈ چاہیے جو میری پڑوسن کے پاس ہے, یا جو میری بہن کے پاس ہے, یا جو میری فلاں فلاں دوست کے پاس ہے. آپ باہر جاؤ, چوری کرو, ڈاکہ ڈالو, کچھ بھی کرو, دو جاب کرو, تین جاب کرو, گھر مت آنا, مجھے پیسہ چاہیے. تو پھر ریلیشن شپ کہاں ہوگی میری بہن؟ محبت کہاں ہوگی میری بہن؟ پھر تو آپ ایک پیسہ خرچ کرنے والی مشین ہے, وہ پیسہ کمانے والی مشین ہے. کچھ عورتیں کہتی ہیں نو میرا کریئر ہے, مجھے باہر جانا ہے, بچے جائیں, کسی اور کے اوپر, کسی کے اوپر بھی چھوڑ دو, مجھے تو میرا کریئر عزیز ہے. تو پھر اس کریئر کی پرستش اور اس کریئر کی پوجا کا جو نتیجہ ہے وہ ہمیں جب نظر آتا ہے جب ہمارا بچہ ٹین ایج ہٹ کرتا ہے, اور بہت سی مائیں پریشان ہوتی ہیں. وہ اس لیے کہ ہم نے پورا جو سسٹم اللہ تعالیٰ نے بتایا ہے, وہ جو ایک سسٹم, ایک جو آپ کی فاؤنڈیشن ہے, جو آپ کا گھر, اس کا سسٹم اللہ تعالیٰ نے بتا دیا کہ مٹ کا کام ہے سرد و گرم سے بچانا, حفاظت کرنا, کمانا, گھر میں مہیا کرنا, بیوی بچے کی پروٹیکشن کرنا, اور عورت کا کام ہے بچوں کو سنبھال کے اپنا کھونٹا گاڑ کے گھر میں بیٹھنا. ٹھیک ہے, بچے نہ صرف پیدا کر کے ڈال دینا نہیں بیبی سیٹر کے اوپر, ان کی تربیت کرنا. ٹھیک ہے, ایون آج کی سائنس کو بھی اگر آپ لے لیں تو وہ یہ کہتی ہے کہ جو ارلی سکس ایئرس ہوتے ہیں بچے کی لائف میں بہت امپورٹنٹ ہوتے ہیں, اس وقت بچے کے بننے اور بگڑنے کا وقت ہوتا ہے. وہ ارلی سکس ایئر جو ہے فرسٹ ایجوکیٹر, پہلی جو ایک جگہ ہے جو ماں کی گود ہے جس میں بچہ تعلیم پاتا ہے, جب تک وہ گریڈ ون نہیں ہٹ کرتا. آپ یہ دیکھیے کہ ایون پڑھائی جو ہمارا اسکول سسٹم کہتا ہے, وہ بھی کہتا ہے کہ 6 سال میں مینڈیٹوری ہے کہ بچہ اسکول جائے گا, اس سے پہلے کوئی بندش نہیں ہے, کیونکہ اس سے پہلے بچہ نرچرنگ لے رہا ہے ماں سے, ماں سے ساری شیپ سیکھ رہا ہے, ماں سے سارا کنیکشن سیکھ رہا ہے, ماں سے دنیا گزارنے کے طریقے سیکھ رہا ہے, ماں سے چلنا سیکھ رہا ہے, ماں سے بولنا سیکھ رہا ہے. تو یہ کس کا کام ہے؟ یہ ماں کا کام ہے. اگر اس وقت ماں اس کو چھوڑ کے اپنے کریئر کی تلاش میں نکل جاتی ہے تو بچہ تو بالکل ان دا مڈل آف نو ایئر ہے, اور اس کا الزام ہم والد کو کیسے دے سکتے ہیں, کیونکہ وہ اپنی ذمہ داری پوری کر رہا ہے. ہاں اگر وہ اپنی ذمہ داری پوری نہ کریں اور وہ بھی فکر معاش کے ساتھ کچھ اور غلط چیزیں کرتے رہیں اور بیوی اور بچوں کے حقوق نہیں ادا کریں, تو آپ کو ایک بالکل جائز حق ہے کہ آپ اس کو کریں شکایت. لیکن اگر آپ اپنی ذمہ داری پوری نہیں کریں اور وہ اپنی ذمہ داری کریں, تو یاد رکھیے گنہگار آپ ٹھہریں. اور اسی طرح وائس ورسا, اگر بیوی گھر میں سب چیز کر رہی ہیں, ایون اگر اپنا جاب بھی کر رہی ہیں, اپنے کریئر کو پرسو کر رہی ہیں, اس کے ساتھ گھر کی ذمہ داریاں بھی نبھا رہی ہیں, لیکن آپ ہیں بالکل نکھٹو شوہر, آپ کچھ نہیں کما رہے سوائے کچھ بھی کرنے کے بجائے آپ بیوی کو اور بچوں کو تانے دے رہے ہیں, ان کے ساتھ غلط رویہ اختیار کر رہے ہیں, اگر آپ کما کے پلا رہے ہیں تو ان پہ احسان جتا رہے ہیں, तो आप बिल्कुल गलत हैं और आप गुनहगार हैं, ठीक है। तो इट्स अबाउट बैलेंस, इट्स अबाउट हाउ वी क्रिएट द बैलेंस एट द फाउंडेशनल लेवल। आपने देखा है जिस तरह किसी भी बॉडी में एक स्ट्रक्चर होता है तो एक न्यूक्लियस होता है, ठीक है, उसका एक सेल होता है ना, ठीक है, सेल का न्यूक्लियस होता है, तो उसकी जो बेसिक फाउंडेशन होती है वो उस पर खड़ी होती है। तो इसी तरह जो उम्मत मुस्लिमा है, जो हमारी कम्युनिटी है मुस्लिम, उसकी जो फाउंडेशन है वो है फैमिली, यानी कि घराना, यानी कि आपका घर, ठीक है। उस घर को बिखरने ना देना इस बात का तकाजा है, करता है कि हम दोनों एक दूसरे के साथ अखलास से चलें। लेकिन क्या हम ऐसा करते हैं? सोचिए जरूर। अगर आप हमारी गुफ्तगू का हिस्सा बनना चाहते हैं तो आप हमें कॉल कर सकते हैं 416-620-1778 पे, और अगर आप हमें eawaz.com पे सुनना चाहें तो आप हमारी वेबसाइट पे जा सकते हैं। उसके साथ जो eawaz का फेसबुक पेज है आप उस पे भी जाके हमें सुन सकते हैं, और अगर आपके पास स्मार्टफोन है तो आप हमारा ऐप जो eawaz ऐप है उसे डाउनलोड कर लीजिए, इस प्रोग्राम को सुन सकते हैं। आपकी कॉल्स का, आपके तबसरों का और आपके कमेंट्स का हमें इंतजार रहेगा। हम एक क्विक ब्रेक लेते हैं और वापस इस गुफ्तगू को जारी करते हैं, जब बात करें हैं मियां बीवी के आपस में रवैयों के बारे में।
Free of any salaries, inshallah.
Giving them the skills, giving them the knowledge, giving them the confidence they need to spread the message of Islam in the most beautiful of ways.
Alhamdulillah, over 70 classes running per week to, inshallah, transform and motivate everyone to become the best Muslim they can be.
But we still need your support.
But we need your help.
We would like you to invest in your akhirah by donating to the I3 Institute.
To support leadership and Islamic education for our young youth who desperately are in need of it.
Because there are so many youth out there who don't even identify as Muslims. They could be my sons and daughters and could be somebody else's sons and daughters. And they're calling on you. They need you.
So please support us at www.i3institute.ca/donate. Assalamu alaikum.
Assalamu alaikum wa rahmatullahi wa barakatuh. My name is Osman Muhammad and I am going to university next year. And I3 has actually affected my life in a very, very, very great manner. How is because before I3, I was always blindly following my life. Like, you know, I was just living life. I wasn't going anywhere. And even Islam, I would just follow Allah because I was told to. You know, growing up as a kid, I praised Allah because I was told to and whatnot. Coming in I3, you're given a vision of life, what to do in life, why you're living life. And not just that, you're given a purpose for your religion. Why is Islam the best? Why is Allah there? Why do we worship Allah? Why do we pray? There's a purpose in everything I do now. So yeah, getting into I3 actually helped me get a purpose and a vision in life and gave me more passion to live life to your fullest. Of course, you can go on YouTube, you can get your own reminders, you can, you know, watch YouTube channels. Are you actually sitting there listening and taking in and putting into action? Or are you just listening and just like it goes out of your mind? You know, it's just like a temporary high. Say you're taking drugs, you're high for a bit and then it's out of your mind. So when you go I3, you have personal instructors that are training you and they're with you in your daily lives. If I have a financial question, because when you go in I3, you get a vision that Islam is the way of you live. Right, so when you live, which every life, every step you take has to be according to Islam. How do you get that solution through Islam? You have instructors in I3 that help you in every stage of life, financially, in school, what steps to take in marriage, in all aspects of life, you need instructors. And I3 has all those instructors that are available to you anytime, 24/7.
Institute is committed to building leaders of tomorrow.
And for transformation to happen, we have 61 YD teachers teaching all these classes free of any salaries, inshallah.
Giving them the skills, giving them the knowledge, giving them the confidence they need to spread the message of Islam in the most beautiful of ways.
Alhamdulillah, over 70 classes running per week to, inshallah, transform and motivate everyone to become the best Muslim they can be.
But we still need your support.
But we need your help.
We would like you to invest in your akhirah by donating to the I3 Institute.
To support leadership and Islamic education for our young youth who desperately are in need of it.
Because there are so many youth out there who don't even identify as Muslims. They could be my sons and daughters and could be somebody else's sons and daughters. And they're calling on you. They need you.
So please support us at www.i3institute.ca/donate.
वेलकम बैक. आप सुन रहे हैं हम टॉक फरीना सिद्दीकी के साथ ई आवाज रेडियो 770 AM पे. हर संडे की शाम हम 5 से 6 बजे के दरमियान आपकी खिदमत में हाजिर होते हैं. आप हमारे स्टूडियो को कॉल करके हमारी गुफ्तगू का हिस्सा बन सकते हैं 416-620-1778 पर. उसके साथ ही साथ हम हमारा प्रोग्राम ई आवाज पे के फेसबुक पे सुन सकते हैं. फिर उसके साथ ही साथ अगर आप चाहें तो आप हमारे eawaz.com पे वेबसाइट पे जाकर इसको सुन सकते हैं. और अगर आपके पास स्मार्टफोन है तमाम लोगों की तरह तो आप हमारा ऐप जो है ई आवाज का डाउनलोड करके उस पर भी सुन सकते हैं. मैं चाहूंगी कि आप हमारे इस प्रोग्राम का हिस्सा बने और अपनी तमाम इजहार राय के साथ हमारे इस प्रोग्राम की डिस्कशंस को आप हमारे साथ शामिल हों. हम बात कर रहे हैं मियां बीवी के आपस के ताल्लुकात की. हमें तशबीह दी जिस तरह कुरान हमें तशबीह देता है कि मियां बीवी एक दूसरे का लिबास हैं, लेकिन लिबास का क्या तरीका है और किस तरह हम आपस में एक दूसरे से रवैये रखें और किस तरह एक दूसरे के साथ वाकई यकजान होके एक यूनिट बन के आगे बढ़े. हमें देखती हूं कि लोग अक्सर शिकायत करते हैं कि हम अब्यूज करते हैं, क्या शिकार हैं हम अब्यूसिव रिलेशनशिप में रह रहे हैं. लेकिन ये जो अब्यूज है, ठीक है, मेंटल, फिजिकल, इमोशनल, उसकी लाइंस बड़ी डिफाइन होनी चाहिए. उसके बारे में हमें बिल्कुल सही तरीके से पता होना चाहिए. आज मैं देखती हूं कि फिजिकल अब्यूज तो इज अ कंप्लीट नो नो, इट्स अ रेड लाइन. फिजिकल अब्यूज तो हो ही नहीं सकता, चाहे वो शौहर की तरफ से हो या वो बीवी की तरफ से, वो तो काबिल कबूल ही नहीं, क्योंकि उसकी तो हमारे दीन में भी मुआनियत है. आपको मना है कि आप अब्यूज नहीं कर सकते, एक दूसरे को हाथ नहीं लगा सकते, मार नहीं सकते, गलत तरीके से एक दूसरे को तकलीफ नहीं पहुंचा सकते. फिर उसके साथ फाइनेंशियल अब्यूज जो है, फाइनेंशियल अब्यूज भी एक बिल्कुल नो नो चीज है कि आप उसको नहीं कर सकते. वो इसलिए कि आप किसी की लाइफ को या खाने पीने से या किसी चीज से डिप्राइव नहीं कर सकते. जहां तक बात आती इमोशनल अब्यूज की, इमोशनल अब्यूज इक्वली हर्ट्स, ठीक है. तो इमोशनल अब्यूज भी उसी तरह इंसान के जिस्म को, उसके दिमाग को और उसकी जिंदगी के रहन सहन के तरीके को नुकसान पहुंचाता है. लेकिन इमोशनल अब्यूज की एक डिफाइन लाइन है. एक तो होता है निग्लेक्ट, जिसमें आपने पूरी जिम्मेदारियां नहीं की, आपने मुहैया नहीं किया, ठीक है. एक होता है कि आपने इमोशनल तरीके से किसी को डिमीन किया, आपने अपने स्पाउस को, अपनी बीवी को या अपने शोहर को डिमीन किया, या आपने उनको हतकामेज तरीके से जो है बर्ताव किया उनसे, या फिर उनको गलत किस्म के कलमात या नामों से पुकारा, या फिर आपने लड़ाई के दौरान उनके उनके घर वालों के गलत तरीके से जो है वो नामों को लिया या उनको डिसरिस्पेक्ट किया. ये सब इमोशनल अब्यूज में आ जाता है. लेकिन आजकल मैं एक और ट्रेंड जो है वो देख रही हूं हमारे घरों में, कि एक जो बर्दाश्त है, एक जो रवैया है आपस में सिला रहमी का या नेकी का, इंकिसारी का, वो सब बिल्कुल डाउन द ड्रेन चला गया और हर चीज को रिप्लेस कर दिया इस वर्ड अब्यूज ने. यानी अगर किसी के कोई मूड अच्छा नहीं है बाहर जाके, अगर शौहर के कोई प्रॉब्लम्स हुए हैं, वो वर्क प्लेस पॉलिटिक्स हैंडल करके आ रहे हैं, कुछ आ रहे हैं, लेकिन उन्होंने घर आके अगर हूं भी किया तो अब्यूज में काउंट हो जाएगा, ठीक है. और अगर बीवी के साथ भी ऐसा ही हो रहा है तो फिर वो अब्यूज या बदतहजीबी में काउंट हो जाएगा. ये जो चीज है, ये जो एक ट्रेंड है, ये हमारी बहुत बड़ी वजह है तलाकों की, ठीक है. और देखिए, तलाक या खुला लेना कोई बुरी चीज नहीं है, क्योंकि ये जायज है. लेकिन तलाक अल्लाह ताला की जायज करदा हलाल करता है तमाम चीजों में से एक ऐसी चीज है कि जिसको बहुत गैर पसंदीदी, नापसंदीदगी की नजर से देखा गया है. क्योंकि वही वाली बात, जैसे हमने जिक्र किया कि जो सॉलिड फाउंडेशन होती है बॉडी की, वो होती है सेल. इसी तरह उम्मत मुस्लिमा की जो फाउंडेशन है वो है आपकी, आपका घर, आपकी फैमिली. तो वो टूट जाती है, चाहे उसमें गलती किसी की भी हो, लेकिन उसका टूटना एक बहुत ही तकलीफ देह बात है, ठीक है। तो मतलब शौहर को ये हक नहीं है कि वो बीवी पे इस तरह जारादारी रखे या उस पर इस तरह हुक्म चलाए जिस तरह किसी हुक्मरान को एक बताया गया है या उसको इजाजत दी गई है। और बीवी की भी ये जो है नहीं होनी चाहिए ख्वाहिश कि वो अपने शौहर को इस तरह अपने अंदर अपने नीचे रखे कि उसको ये एहसास हो कि मैं बीवी के ऊपर हावी नहीं हूँ, बीवी मेरे ऊपर हावी है। देखिए अल्लाह ताला ने दोनों को जो है ना अलग अलग जॉब डिस्क्रिप्शन से नवाजा है, ठीक है। उनको कमाने का तरीका बताया, उनको हिफाजत का तरीका बताया, औरत को अलग तरीका बताया, ठीक है। कोई भी मियां हो या बीवी अगर अपने हुकूक और फराइज का बैलेंस खत्म करके अपनी हुदूद से तजावज करेंगे तो वो अल्लाह ताला के नाफरमानों में से होंगे। अल्लाह ताला की बनाई हुई हुदूद को अगर आप तजावज करेंगे और आप सब समझेंगे कि ये मेरे कॉमन सेंस के हिसाब से या आजकल वेस्टर्न जो है मेंटालिटी मेरे ऊपर मुसल्लत हो गई है उसके हिसाब से सही है, तो वो फिर आप गलत करेंगे, जायज नहीं करेंगे। चाहे ज्यादती बीवी की तरफ से हो या चाहे शौहर की तरफ से हो, आपको हर हाल में उस ज्यादती को खत्म करना होगा अल्लाह के प्यार और अल्लाह के खौफ से, इसलिए कि अल्लाह ताला ने आपको इस रिश्ते में बांधा है, ठीक है ना। और आपने अपनी मर्जी से इजाब कबूल करके इस रिश्ते को एक्सेप्ट किया, ठीक है। और जहां तक बात आती है तलाकों के रेशो बढ़ने की, वो इसलिए कि हमारे अंदर बर्दाश्त, इसार जो है, कुर्बानी का जज्बा और एक दूसरे के लिए खास तौर पे मतलब बिला गर्ज मोहब्बत का जज्बा जो खत्म हो गया। हमने भी पिछले अपने सेगमेंट में बात की अरेंज मैरिजेस के बारे में कि उस वक्त अकदार थी, वैल्यूज थी, सब थी। आजकल मैं देखती हूँ कि जो हमारे यंग कपल्स हैं उनमें कुर्बानी, इसार, अखलास, ये तमाम जज्बे जो है वो खत्म हो गए। मैं क्यों बर्दाश्त करूं, ये जुमला हमें सुनने को मिलता है। मेरा जिस्म मेरी मर्जी, ये जुमला सुनने को मिलता है। मेरी मर्जी मैं जिस तरह चाहे रखूं, मैं तो हाकिम हूं, ये जुमला सुनने को मिलता है। दोनों को याद नहीं रहता। और उसके बाद सबसे ज्यादा जो एक बुरी चीज है वो ये है कि दोनों तरफ के जो बड़े हैं या दोनों तरफ के जो घर वाले हैं वो भी खौफ खुदा भूल चुके हैं और वो दोनों तरफ से पंप करते हैं। याद रखिए आप, अगर आप एक इस खूबसूरत निकाह के रिश्ते में हैं और अपना घर बसा के बैठे हैं तो जो कोई भी आपको एक दूसरे के खिलाफ सिखाए या गलत रास्ता दिखाए वो आपका दुश्मन है और वो शैतान है। चाहे वो आपकी वालदा हो, चाहे वो आपके वालिद हो, चाहे आपकी बहन भाई हो, चाहे कोई भी और हो, अगर आपको कोई आपकी बीवी के खिलाफ गलत तरीके से वरगलाता है और वो बुराइयां दिखाने की कोशिश करता है जो शायद उसमें है ही नहीं, वो शैतान है। याद रखिए, सिंपल सा तरीका है। और अगर कोई भी, चाहे आपका बहन भाई, वालदा, दोस्त, अजीज, रिश्तेदार कोई भी हो और आपको आपके शौहर के खिलाफ बरगलाएं और वो बुराइयां आपको दिखाएं जो उनके अंदर है ही नहीं, या वो सितम याद दिलाएं जो उन्होंने शायद आपकी नजर में कभी किए ही ना हो, तो वो शैतान है, वो आपके दुश्मन है। याद रखिए, अपने दरमियान किसी को आनिंदा दीजिए, दुआ कीजिए अल्लाह ताला से कि अल्लाह ताला आपके दरमियान कभी शैतान ना लाए, अल्लाह ताला आपको राह हिदायत पे रखे, अल्लाह ताला आपको एक दूसरे के इसार और कुर्बानी और मोहब्बत के जज्बे के साथ आगे बढ़ाए ताकि आपको अपनी जन्नत में दाखिल करे, ठीक है। उसके साथ आप अल्लाह ताला से दुआ कीजिए बार बार कि शैतान मर्दूद जो है वो मेरे करीब आए या मेरे शौहर के करीब आए तो आप नेस्त नाबूद कर दीजिए, हमसे दूर हटा दीजिए। तो ये दुआ अगर मियां बीवी करते हैं, टेस्ट तो आते हैं, लाइफ तो टेस्ट है ना। किसने कहा कि अल्लाह ताला ने आपको दुनिया में वंडरलैंड बना के भेजा है? नहीं, टेस्ट है, सारी मुश्किलात हैं, सब चीजें। लेकिन जो उन टेस्ट से, उन इम्तिहानों से निबला आजमा होके आगे बढ़ते हैं वही कपल्स जो हैं, वही रिश्ते जो हैं वो कामयाब होते हैं। आज के दौर में मैं देखती हूँ कि पहले ऐसा होता था कि जो है लड़का लड़की को अक्सर पता भी नहीं होता था और रिश्ता तय हो जाता था और शादियां हो जाती थी और वो शादियां मरने तक तो टूटती नहीं थी, है ना। आपके वालिद को, आपके वालिद के वालिद को, आपके वालिद के वालिद को आप देखें तो ये शादियां ऐसी होती थी, ठीक है ना। उनके कई कई बच्चे भी होते थे, वो हुस्न अखलाक से आपस में दोनों घराने मिलके भी रहते थे, एक वजदारी, एक एक खूबसूरत एक तरीका था जो चलता था अखलाक और वैल्यूज के साथ। आज हम देखते हैं कि लड़के और लड़कियां जो हैं वो कोई दो दो तीन तीन साल एक दूसरे से डेट करते हैं, वो कहते हैं अभी तो हम समझ रहे हैं, अभी तो एक दूसरे को जानने की कोशिश करें क्योंकि हम अरेंज मैरिज नहीं करेंगे जब तक हम एक दूसरे को समझ ना जाएं। और कई दफा हम ये भूल जाते हैं कि कई दफा समझने के लिए एक लम्हा ही काफी होता है और कई बार समझने में पूरी उम्र निकल जाती है जनाब। तो याद रखिए कि ये कोई हार्ड एंड फास्ट रूल नहीं है जो हम आजकल यंग कपल्स ने अपना लिया, उसके बावजूद सब चीज समझने के बाद शादी करते हैं और उसके बाद भी वो शादियां तीन से चार या छह महीने में चलती। ये किस किस्म का तमाशा है भाई, ये किस किस्म की वैल्यूज हैं जो आप अपना रहे हैं। इसका मतलब है कि या तो वैल्यू सेट में चेंज हो गई है जो उसका मसला है, या फिर हमारे दिमागों में कोई मसला है कि हम खुद हैंडल नहीं कर पा रहे, अपने खुद के किए हुए फैसले को हम आगे नहीं कर पाते, अपने खुद के किए हुए फैसले को हम मेंटेन नहीं कर पाते। तो या तो लाइफ की चॉइसेस में कोई मसला है या फिर हमारे जो चूज करने का एक मैकेनिज्म है उसकी वायरिंग में कोई मसला है। ہمیں سوچنا چاہیے اور ہمیں یہ دیکھنا چاہیے کہ ہم کس طرح اپنی خانگی زندگی کو بہتر سے بہتر بنا سکتے ہیں. کیونکہ آپ کے بعد جو نسل آئے گی نا, آپ کے بچے یا ان کے بچوں کے بچے, ان کی تو شاید شادیاں کرنے کا ایک ٹرینڈ ہی ختم ہو جائے گا. کیا کریں گے آپ, دیکھیں کتنی بری طرح سے اس وقت ہماری سوسائٹی زنا کا شکار ہے. ٹھیک ہے, شادیاں ہم توڑ دیتے ہیں پھر اس کے بعد زنا کا شکار ہوتے ہیں, ادھر ادھر غلط لوگوں سے رشتے استوار کر لیتے ہیں. تو کیا ہوا اس کا مطلب ہے, وہ جو شادی کی پروٹیکشن آپ نے اپنی مرضی سے کی تھی, آپ کو اللہ تعالیٰ نے رحم کیا, آپ کو بیوی سے نوازا یا آپ کو شوہر سے نوازا, آپ نے اس پروٹیکشن کو اتار پھینکا صرف اپنی انا کے لیے, تو پھر کیا ہوگا آپ کے ساتھ؟ تو پھر آپ کی جو ایک فطری ضرورت ہے جس میں کمپینین شپ آ جاتی ہے, جس میں سیکجل ریلیشن شپ آ جاتے ہیں, انٹیمیٹ ریلیشن شپ آ جاتے ہیں, وہ جو ایک ساری آپ کی فطرت کی ضرورت ہے وہ آپ کہیں پوری کریں گے اور پھر آپ غلط طریقے سے پوری کرتے ہیں, جو ناجائز طریقہ ہے اور جہنمی طریقہ ہے. تو آپ یہ سوچئے کہ آپ اس پروٹیکشن کو جو اللہ تعالیٰ نے آپ کو دے دی نکاح کی صورت میں, اس کو حت الامکان کوشش کر کے برقرار رکھنا چاہتے ہیں یا پھر آپ غلط راہوں پہ جانا چاہتے ہیں. اور ضروری نہیں کہ سارے لوگ جو طلاق کے بعد یا ایک دوسرے سے چھوٹنے کے بعد سپریشن کے بعد غلط رویوں میں غلط ہی راستے پہ چل پڑتے ہیں, وہ پوری زندگی تنہا رہ جاتے ہیں, ڈپریشن کا شکار ہوتے ہیں, اسٹریس ہوتی ہے ان کے ساتھ, اور وہ کوئی چھوٹی موٹی اسٹریس نہیں ہے. اگر آپ کے ساتھ بچے نہیں ہیں آپ بالکل ہی تنہا ہیں, اور آپ کے پاس کوئی ایسا نہیں ہے کیونکہ آپ کے بہن بھائی آپ کے والدین زندگی بھر آپ کے ساتھ نہیں رہتے. وہی لوگ جو آپ کو آپ کے شوہر یا آپ کی بیوی سے قطع تعلق کر کے زندگی کو ختم کر کے ایک رشتے کو ختم کر کے آگے چل کے کامیاب اور خوشباز زندگی کا مشورہ دے رہے ہوتے ہیں, وہ آپ کی طلاق کے بعد آپ کے ساتھ نہیں ہوتے. کیونکہ وہ نہیں ہو سکتے, مطلب ریئلسٹک ہی نہیں ہے نا یہ ایکسپیکٹ بھی کرنا کہ آپ کے ساتھ کھڑے ہوں گے, کیونکہ ان کی اپنی زندگی ہے نا, اسے بنانے میں لگے ہوں گے. تو اور اس کے بعد اگر آپ کی اولاد ہے تو وہ اولاد کے لیے بھی آپ کے اوپر دوہری تہری ذمہ داری جو ہے وہ ہو جاتی ہے آپ کے اوپر مسلط. اگر آپ شوہر ہیں اور آپ نے بیوی سے علیحدہ کر دیا, ان کو نکال دیا اور بچوں کو اپنے پاس رکھ لیا, تو آپ کمائیے گا کب, کھلائیے گا کب؟ ٹھیک ہے. اور اگر آپ بیوی ہیں اور آپ نے شوہر کو دودھ میں ڈالی مکھی کی طرح نکال کے ایک طرف پھینک دیا ہے, تو پھر آپ مجھے بتائیے کہ آپ پکائیے گا کب اور کھلائیے گا کب, اور کس طرح آپ اپنے اخراجات پوری کریں گی؟ یہاں پہ اکثر خواتین مجھے جواب دیتی ہیں نہیں اونٹیریو ورکس ہے ہمارے پاس, یہ کینیڈا میں تو ویلفیئر سسٹم ہے. تو کیا ویلفیئر سسٹم کا پیسہ آپ کے شوہر کی کمپینین شپ کو ریپلیس کر سکتا ہے؟ سوچیے گا. ابیوز کو اپنے لیے پراپر طریقے سے ڈیفائن کیجیے اور اس پہ قائم رہیے, کیونکہ آپ کے رشتے کو, آپ کی زندگی کی ضروریات کو اور آپ کے بنائے ہوئے رشتے کے تقاضوں کو آپ سے بہتر کوئی نہیں سمجھ سکتا. کوئی باہر سے آنے والا بندہ یا کاؤنسلر یا سائیکیٹرسٹ یا سائیکالوجسٹ سائیکو تھراپسٹ آپ کی چیزوں کو آپ کے لیے فوکس نہیں دے سکتا. ڈاکٹر ہوتا ہے یا درزی ہوتا ہے یا کوئی بھی اگر کاؤنسلر ہے, اگر آپ اس کے پاس جاتے ہیں تو وہ تو آپ کو وہی پرسکرائب کرے گا نا جس کے بارے میں آپ اسے بتائیں گے. اگر آپ بیوی ہیں اور اس کے پاس جا کے بتا رہی ہیں کہ میرا شوہر جو ہے ابیوسو ہے, مجھے اس طرح ایسے کرتا ہے ایسے کرتا ہے, وہ آپ کو یہ مشورہ دیں گے بہت آپ کے ساتھ برا ہو رہا ہے. آپ جائیے اور سب سے پہلے کرائسس سپورٹ سسٹم کو کال کیجئے یا وکٹم وٹنس سروسز کو کال کیجئے, اور اس کے لیے آپ کے پاس ہیلپ اویلیبل ہے. آپ دو منٹ میں اس بندے سے چھٹکارا حاصل کر سکتی ہیں, آپ پولیس کال کر سکتی ہیں, دا پرسن ول بی بہائنڈ دا بار, اور آپ کے بچے آپ کو مل جائیں گے, ان کو ریسٹریننگ آرڈر مل جائے گا, سارے طریقے جو ان کو پتا ہوتے ہیں جس کے لیے مدد کے لیے وہ ٹرین کیے ہوئے ہوتے ہیں. لیکن وہ کب کہیں گے آپ سے سب یہ باتیں؟ آپ کی بات سن کے. وہی والی بات کہ ڈاکٹر کو آپ جا کے بتائیے کہ ہمیں بخار ہے, مجھے نزلہ ہے, مجھے کھانسی ہے, اس کے ساتھ میرا سینہ بھی کنجسٹڈ ہے, تو آپ کو وہی دوا لکھ کے دے گا جو آپ نے حال کہا ہے. لیکن اگر آپ نے یہ حال بالکل خوف خدا کے بغیر کہا ہے پوری سمجھ کے, وہ تو آپ کو اپنی بات بتائیں گے نا. اسی طرح اگر شوہر ایسا کر رہے ہیں کہ کہیں بھی جا کے وہ اگر اپنی بیوی کی برائیاں کر رہے ہیں, بہت ہی بری ہیں, دوسرے مردوں میں انوالو ہیں, بچوں کا خیال نہیں رکھتی, صرف اپنی پرواہ ہے, شی از اے پارٹی بٹر فلائی اور سوشل بٹر فلائی, میرے بچوں کو دھیان نہیں دیتی, کچھ نہیں کرتی, تو اس وقت پھر ان کو وہی پرسکرپشن ملے گی جس کا وہ تقاضا چاہتے ہیں, تقاضا کر رہے ہوں گے. کیونکہ کوئی آپ کے دل میں نہیں بیٹھا اور کوئی آپ کی زندگی میں شامل نہیں ہے اور کوئی آپ کے گھر میں بھی نہیں ہے جو حالات کو صحیح طریقے سے احساس کر سکے. تو آپ سمجھیے کہ یہ ساری ذمہ داری آپ کے اوپر لاگو ہوتی ہے کہ آپ کتنا سچ بولیں اور کتنا جھوٹ بولیں. اور یاد رکھیے, آپ سچ دنیا سے چھپا سکتے ہیں اپنے آپ سے اور اپنے ضمیر سے نہیں, آپ جھوٹ دنیا کے سامنے بول سکتے ہیں اپنے آپ سے اور اپنے ضمیر سے نہیں. کیونکہ آپ کے اندر جو ہے نا وہ آپ کا ضمیر آپ کا رب ہے, آپ اسے کچھ نہیں چھپا سکتے. کیونکہ اللہ تعالیٰ کہتا ہے میں تمہاری شہرت سے بھی قریب ہوں, تو اللہ تعالیٰ کو تو سب معلوم ہے, اللہ تعالیٰ تو سب جانتا ہے اور اسے سب معلوم ہے کہ کب آپ جھوٹ بول رہے ہیں, کب آپ سچ بول رہے ہیں, کب آپ دنیا سے ڈراما کر رہے ہیں یا آپ کچھ میک بلیو چیزیں بنا رہے ہیں اپنے شوہر یا اپنی بیوی کے خلاف. تو یاد رکھیے, اس اللہ کے پاس ایک دن جانا ہے ہم نے, اپنی قبر میں اور آپ کے شوہر آپ کی قبر میں ہوں گے اور آپ اپنی قبر میں ہوں گی, ٹھیک ہے, اور میرے جو بھائی سن رہے ہیں آپ کی بیوی آپ کی قبر میں ہوں گی اور آپ اپنی قبر میں ہوں گے, تب کیا منہ دکھائیے گا اپنے رب کو؟ یہ بات سوچنے کی اور ہمیں یاد رکھنے کی. اور آپ یہ دیکھیے کہ جب ہم یہ بات کرتے ہیں کہ میں نے یہ سب کچھ اس لیے کیا کہ وہ میرے ساتھ زیادتی کرتے تھے, یہ غلط کرتے تھے, ان کا طریقہ یہ تھا, انہوں نے مجھے ایک غصے سے غلط بات کہی تو میں نے اس کے جواب میں دو گالیاں دی, کیا یہ جسٹیفائڈ ہے؟ کیا اینگر اور رانگ ایکسپریشن آف اینگر جسٹیفائڈ ہے کسی بھی طریقے سے؟ نہیں, جسٹیفائڈ نہیں ہے. ٹو رانگس کین ناٹ بی رائٹ, ٹھیک ہے, اگر ایک نے رانگ کیا ہے تو دوسرے کو پیچھے ہٹ کے سوچنا ہے کہ میں کیسے اس کو صحیح بناؤں, یا تو اس بندے کو صحیح کروں یا پھر اپنے آپ کو غلط کرنے سے روکوں, ٹھیک ہے. اور اسی طرح اگر جو شوہر ہیں وہ اس بات کو جسٹیفائی نہیں کر سکتے کہ میری بیوی غلط تھی تو اس لیے میں نے یہ بات کی کیونکہ میرے اوپر ایک اور دماغ پہ شیطان تاری تھا تو میں نے ان کی بات کا یہ جواب دیا یا ان کو غلط طریقے سے رویہ جو ہے اپنا دکھا دیا. تو پھر جب آپ اپنی اپنی قبروں میں جائیں گے تو آپ کیا جسٹیفائی کر پائیں گے کہ اللہ تعالیٰ میں نے اس لیے غلط کیا کہ وہ غلط کر رہی تھی؟ آپ سے آپ کی بیوی کا سوال نہیں ہوگا آپ سے آپ کی قبر میں, آپ سے آپ کا سوال ہوگا اور آپ کو اپنے لیے جواب دینا ہوگا, ٹھیک ہے, کیونکہ ان سے ان کا سوال ہوگا اور ان کو اپنے لیے جواب دینا ہوگا. تو یاد رکھیے گا کہ یہ جو آپ کے ایکسکیوزز ہوتے ہیں نا کہ اپنے رویے کو جسٹیفائی کرنا, دوسرے کو بلیم کرنا اور دوسرے کے اوپر ساری تہمت پھینک دینا, ٹھیک ہے, یہ بہت آسان ہوتا ہے, ٹھیک ہے, اس دنیا میں شاید یو کین گیٹ اوے ود دس, لیکن اس کے بعد آپ گیٹ اوے نہیں کر سکتے, ٹھیک ہے نا. اور یاد رکھیے رسول پاک صلی اللہ علیہ وسلم کی ایک اور بھی حدیث ہے بیک بائٹنگ کے بارے میں, غیبت کے بارے میں, اگر آپ کسی کی غیبت کرتے ہیں اور اگر آپ کسی کی برائیاں بتاتے ہیں چاہے وہ کوئی بھی ہو اور غلط طریقے سے بتاتے ہیں اور اس برسن کے اندر وہ برائی ختم ہو چکی ہے, اس برائی سے وہ تائب ہو چکے ہیں, وہ توبہ کر چکے ہیں, اپنی برائیوں کو ترک کر چکے ہیں اور اس کے باوجود آپ اس کی غیبت کر کے اس کے بارے میں وہ باتیں بتاتے ہیں, تو اللہ تعالیٰ جو ہے جب تک آپ کو موت نہیں دے گا جب تک وہی عیب, وہی گندا عمل, وہی برائی آپ کے اندر پیدا نہ ہو جائے. کتنی یہ سخت ایک حدیث ہے, آپ سمجھیں کہ کتنی سخت طریقے سے ہمیں یہ ممانعت کی گئی ہے کہ کسی کے بارے میں بیک بائٹنگ نہیں کرو اور اس کے وہ اعمال نہیں بتاؤ کہ جو ہے وہ جس سے وہ چھپا رہا ہے یا اللہ تعالیٰ نے اس کا پردہ رکھا ہوا ہے. بہت ساری خواتین کو میں دیکھتی ہوں کہ وہ جہاں بیٹھتی ہیں اپنے شوہروں کی برائیاں کرتی ہیں, وہ تو ایسے ہیں, وہ تو ویسے ہیں, وہ تو مجھے یوں بھی نہیں کرتے, یوں بھی نہیں کرتے, ایون اپنے بیڈ روم انٹیمیٹ مومنٹس کے حالات بھی وہ سب کو بتا رہی ہوتی ہیں. یہ انتہائی نازیبہ اور ناجائز چیز ہے. رسول پاک صلی اللہ علیہ وسلم نے سخت طریقے سے ہم کو ممانعت کی ہے کہ اپنی انٹیمیٹ لمحات کے یا اپنی پرائیویٹ مومنٹس کے جو وہ ہے حالات وہ آپ کسی کو نہ بتائیں. میاں بیوی کو ممانعت ہے لیکن میں مردوں کو کم لیکن خواتین کو زیادہ دیکھتی ہوں کہ وہ یہ ہر چیز سب کو بتا رہی ہوتی. کیا یہ اچھی بات ہے؟ کیا اس سے آپ کی ریلیشن شپ بہتر ہوتی ہے؟ کیا آپ کے شوہر کو اگر پتا چلے کہ یہ سب آپ نے لوگوں کو کسی کو بھی بتایا, جائے اپنی فرینڈس کو, اپنی سسٹرز کو, اپنی کسی بھی ریلیٹو کو یا اپنی مدر کو یا کسی کو بھی, تو ان کے لیے امبیرسنگ ہوگا یا بہت اچھا ہوگا ان کے لیے؟ سوچیے گا. یا اگر آپ کے شوہر ایسا کر رہے ہیں اور آپ کے بارے میں سب کو بتا رہے ہیں آپ کی انٹیمیٹ مومنٹس کے حال یا آپ کے بارے میں اور آپ کو یہ سننے کو ملے تو کیا آپ کو تکلیف ہوگی یا آپ کو اچھا لگے گا؟ تو ہمیشہ یاد رکھیے کہ اگر کوئی بھی چیز آپ دوسرے سے کر رہے ہیں جو آپ کے اسپاؤس ہیں جن کو اللہ تعالیٰ نے اس رشتے میں آپ کے ساتھ باندھا ہے, اگر آپ ان کے ساتھ زیادتی کر رہے ہیں, اگر آپ ان کے ساتھ غلط طریقے کا عمل کر رہے ہیں, اگر آپ ان کے ساتھ غلط رویہ اختیار کر رہے ہیں اور وہی رویہ اگر آپ کے ساتھ ہو تو آپ کیسا محسوس کریں گے, یہ ضرور جاننے کی کوشش کیجیے. اپنے آپ سے پوچھیے, اپنے آپ سے سمجھیے, اپنے آپ سے سنیے اور اپنے آپ سے باتیں کریں, پوچھیں کہ کیا میں یہ ٹھیک کر رہی ہوں, اور اللہ تعالیٰ سے رحم کی امید مانگیں, اللہ تعالیٰ سے برکت مانگے اپنے گھر میں, اور اللہ تعالیٰ سے بارہا یہ دعا کیجیے کہ اللہ تعالیٰ ہمارے درمیان شیطان نہ آئے, ٹھیک ہے. ایک دعا ہے جو رسول پاک صلی اللہ علیہ وسلم جو ہمارے آخری نبی تھے اللہ تعالیٰ کے, انہوں نے ان کو سکھائی گئی ہے, قرآن کی ہے اور اس کو میں آپ کو پہلے عربی میں پھر ترجمہ کر کے سناتی ہوں. رب اعوذ بک من حمزات الشیاطین واعوذ بک ربی ان یحضرون. اس کا مطلب یہ رسول پاک صلی اللہ علیہ وسلم سے کہا گیا کہ قل, کہ کہہ دیجئے نبی, اللہ تعالیٰ میں تیری پناہ مانگتی ہوں یا پناہ مانگتا ہوں شیطان مردود کے حربوں سے یا اس کی برائیوں سے, اس کے غلط طریقوں سے جو مجھے سکھاتے, اور میں اس سے بھی تیری پناہ مانگتی ہوں کہ وہ میرے قریب بھی آئے, میرے قریب بھی پھٹکے, ٹھیک ہے. اور شیطان جو ہوتا ہے جیسے کہ ہم نے پہلے بھی ذکر کیا کہ شیطان خالی شیطان وہ نہیں ہوتا جو وسپر کرے, شیطان انسانی شکل میں بھی آتا ہے. آپ کے رشتے دار کی شکل میں, آپ کے دوست کی شکل میں, آپ کے عزیز و قارب کی شکل میں, آپ کے سب سے قریب ترین ہمراز دوستوں کی شکل میں آپ کے سامنے آتا ہے اور آپ کو ورغلاتا ہے, ایک دوسرے کے خلاف ورغلاتا ہے. ایک بات اکثر ہم سنتے ہیں کہ شیطان جو ہے وہ اپنا دربار لگاتا ہے, ٹھیک ہے, اور اس میں اس کے تمام جو شاگرد ہیں وہ آتے ہیں, بیٹھتے ہیں, بتاتے ہیں کہ آج میں نے فلاں کیا, ایک بندے کو قتل پہ مجبور کر دیا, ایک دوسرا شیطان آ کے کہتا ہے آج میں نے ایک بلڈنگ کو ڈھانے میں دوسرے بندے کو مدد کی جس کے نیچے دب کے لوگ مر گئے, پھر اس کے بعد آتا ہے کہ ایک بندے کو میں نے چوری پہ اکسایا وہ چور بن گیا. تو وہ سنتا رہتا ہے شیطان, جو بگ شیطان ہے. اس کے بعد ایک شیطان آ کے اس سے کہتا ہے کہ آج میں نے دو میاں بیوی میں علیحدگی کرا دی, ان کے اندر اتنی سرگوشیاں کریں, اتنی برائیاں ایک دوسرے کے خلاف ڈالیں کہ وہ آپس میں علیحدہ ہو گئے. تو وہ شیطان فخر سے اٹھ کے کہتا ہے آؤ اور میرے ساتھ میرے تخت پر بیٹھو, کیونکہ سب سے بہترین کام تم نے یہ کیا. تو شیطان سب سے زیادہ ناچتا ہے, خوش ہوتا ہے جب اس کا کوئی چیلا میاں بیوی کے درمیان آ کے علیحدگی کرا دے اور ان کے دلوں میں آپس میں رنڈش ڈال دے. آپ سمجھیں کہ اس مثال سے ہمیں کیسے پتہ چلتا ہے, رسول پاک صلی اللہ علیہ وسلم سے روایت ہے یہ مثال, ٹھیک ہے. تو آپ یہ سمجھیں کہ یہ کتنی بڑی وعید ہے کہ یہ شیطان کے لیے سب سے بہترین کام مانا گیا تو وہ میاں بیوی کے درمیان رنجش کرا دے. وہ اس لیے کہ میاں بیوی کو تو اللہ تعالیٰ نے نکاح کے رشتے میں باندھنے کے ساتھ ہی ساتھ بہترین ہتھیاروں سے اس کر دیا ہے, ان کو زندگی گزارنے کا طریقہ بتایا ہے, پل پل ان رسول پاک صلی اللہ علیہ وسلم کی زندگی سے ان کو احکامات ملتے ہیں, طریقے ملتے ہیں, کس طرح وہ اپنی وائف سے ڈیل کرتے تھے, ان کی وائف کس طرح ڈیل کرتی تھی, کیا احکامات ہیں, کس طرح رہنا چاہیے, کس طرح نان نفقہ کرنا چاہیے, کس طرح گھر میں بچوں کی پرورش کرنی چاہیے, کس طرح عورت کو رہنا چاہیے, کس طرح مرد کو رہنا چاہیے, ہر چیز تو ہمیں دے دی گئی ہے, لیکن اٹس جسٹ اے میٹر آف اس فالوئنگ دوز تھنگز, ٹھیک ہے. ہم فالو ہی تو نہیں کرتے, ہم پابندی ہی تو نہیں کرتے. تو جب پابندی نہیں کرتے تو ہم شیطان کو خود دعوت دیتے ہیں کہ آ بیل مجھے مار, ٹھیک ہے, وہ ہم یہ بتاتے ہیں کہ ٹھیک ہے آ جاؤ مجھ پہ حملہ کر دو, کیونکہ میں تو خود ہی وہ ہوں آرم لیس, میں تو خود ہی میرے پاس تو ہتھیار ہے ہی نہیں, کیونکہ میں نے اپنے سارے ہتھیار, اپنی ساری آرمر جو قرآن و سنت کے چلنے کے اوپر چلنے کی آرمر تھی وہ تو میں نے ہٹا دی, اب تو میرے دل میں سامنے والے کے لیے سوائے خلش اور نفرت کی کچھ ہے نہیں, آؤ مجھ پہ اٹیک کرو, علیحدگی کرا دو ہماری. تو ہم کب سدھریں گے اور ہم کب سیکھیں گے اور کب جانیں گے کہ کتنا ضروری ہے کہ ہمارے لیے کہ ہماری جو زندگی امت مسلمہ کی جو اساس ہے جس کی وجہ سے ہماری جو امت مسلمہ ہے جو ڈگمگا رہی ہے, ٹھیک ہے, وہ اس لیے کہ ہماری فیملی فاؤنڈیشن جو ہے وہ شیٹر ہو رہی ہے, ہماری فیملی فاؤنڈیشن جو ہے وہ برے حالات کا شکار ہے, ہمارے بچے جو ہیں وہ بالکل بے راہ ہو رہے ہیں, گھروں سے نکل رہے ہیں, ڈپریشن میں جا رہے ہیں, پرابلمس ان کے اندر کریٹ ہو رہی ہیں, دے آر کنفیوز, دے آر اسٹرے, ٹھیک ہے, کیونکہ گھر میں جو ایک فاؤنڈیشن ملنی چاہیے, گھر میں جو ایک بہترین ماحول ان کو ملنا چاہیے, گھر میں جو ایک بہترین درسگاہ ان کو ملنی چاہیے وہ ان سے چھن گئی ہے, وہ اس لیے کہ والدین کو فرصت ہی نہیں ہے آپس میں ایک دوسرے کو نیچا دکھانے کے, ٹھیک ہے, والدین کو فرصت اس لیے نہیں ہے کہ وہ صرف اپنی انا کے پیچھے, تو بچے کہاں جائیں گے, بچے کس کے پاس جائیں گے, کیونکہ بچوں کو یہ بھی ہے فیملی سیکرٹس نہیں آپ نے ریویل کرنے, کسی کو جا کے نہیں بتانا, اگر آپ باہر جاتے ہیں بچہ کسی کو بتاتا ہے اسکول میں جا کے کچھ ہوتا ہے تو سب سے پہلے تو سی ایس آ کے آپ کے بچوں کو آپ سے ریموو کر دے گا, ٹھیک ہے, تو آپ کے اوپر تو پریشر بھی ہے اپنا, آپ کی ذاتی خواہشات کا, اپنی انا کا, پھر اس کے بعد آپ کے اوپر سوسائٹی سسٹم کا بھی پریشر ہے. تو ان سب پریشر سے بچنے کے لیے کیا یہ بہترین نہیں ہے کہ دونوں میاں بیوی دو فریق بننے کے بجائے رفیق بن جائیں اور ایک یونٹ بن جائیں؟ جب آپ فریق کے بجائے رفیق بن جاتے ہیں تو آپ ایک ون یونٹ ون باڈی کے طور پہ موو کرتے ہیں نا, جس کے اوپر لباس بتایا آپ کو اللہ تعالیٰ نے, ٹھیک ہے نا. اور اگر آپ ون یونٹ کو آپ دیکھیں تو جس طرح آرمی ہوتی ہے اس کی ایک بٹالین ہوتی ہے, جو وہ بٹالین, ٹھیک ہے, اس کو کس طرح کہا جاتا ہے, کمپنی رک کمپنی چل, ایسے ہی نا, تو اسی طرح آپ موو کرتے ہیں, ایک پوری کمپلیٹ خوبصورت فارمیشن کے ساتھ وہ بٹالین یا وہ یونٹ جو ہے موو کرتا ہے کہ ایک رکے گا تو دونوں رک جائیں گے, ٹھیک ہے, ایک چلے گا تو دونوں چلیں گے. تو اسی طرح کی فارمیشن آپ کو ہم آہنگی کے ساتھ پیدا کر رہی ہیں اپنے کپل میں, ٹھیک ہے. اگر آپ اپنے شوہر کے ساتھ ایک یونٹ کے طور پہ کام نہیں کر رہی یا آپ اپنے بیوی کے ساتھ ایک یونٹ کے طور پہ کام نہیں کر رہے تو آپ کی شادی کس قسم کی شادی ہے, آپ کا نکاح کس قسم کا نکاح ہے, کیا کاغذ پہ لکھا ہوا ہے صرف؟ نہیں, ایسا نہیں ہونا چاہیے. आपको एक यूनिट बन के जिंदा रहना है ताकि न सिर्फ आपकी खान की जिंदगी खूबसूरत हो, आपके अंदर इसार जज्बात मोहब्बत अल्लाह ताला से मोहब्बत का जज्बा, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के उसवा पे अमल करने का जज्बा और आपके साथ हो, आपके अंदर हो, आपके घर में आसानी और रहम और बरकत हो, तभी आपके बच्चे भी सुकून में होंगे। आपके बच्चे कहीं नहीं देखेंगे, फिर वो अपनी अकदार आपसे सीखते हैं ना, क्योंकि यू आर द फर्स्ट एजुकेटर। आप उन्हें सिखाते हैं कि फैमिली वैल्यूज क्या है, आप उन्हें सिखाते हैं कि रिश्तों का तकद्दस कैसे जो है वो बरकरार रखा जाता है, आप उन्हें सिखाते हैं कि वैल्यूज कैसे फॉलो की जाती हैं। हम छोटी छोटी चीजें अपने बच्चों को सिखाते हैं, बेटे कोई बड़े आए तो आप उनके लिए खड़े हो जाइए, कोई आपके घर मेहमान आए आप उनको चाय और पानी पूछिए, आप पूछिए भी नहीं आप लाके रख दीजिए, स्नैक्स रख दीजिए, रिफ्रेशमेंट्स हैं कुछ रख दीजिए, ये चाय ले आए कि तुम में से हर एक उस वक्त अमान में रहेगा जब तक हर जानने वाले और ना जानने वाले को देख के सलाम करते रहो। क्यों बताया? क्योंकि सलामती को बिखेरने का हुक्म है हमें। सलाम का मतलब क्या है? अस्सलाम वालेकुम व रहमतुल्लाह, यानी तुम पर सलामती हो, तुम पे अल्लाह ताला का रहम हो। तो ये जो सलामती के कलमात हैं, ये आप सलामती एक दूसरे पे बिखेरते हैं, खाली अपने पर नहीं दूसरों पे भी, क्योंकि इस्लाम के अंदर कोई इंडिविजुअलाइज या इंफरादी जिंदगी जीने की कोई एक हैसियत ही नहीं। हर चीज जामे है, हर चीज जमात के साथ है, हर चीज कनेक्शन के साथ है, हर चीज कम्युनिटी बेस है, हर चीज कनेक्शन और हर चीज टुगेदर पे बेस है, ठीक है ना। तो आप अपने बच्चों को ये चीजें सिखाते हैं। अगर आपके घर किसी के घर से खाना आ जाए, आपने प्लेट खाली नहीं भेजनी। आप किसी के घर जाएं तो आपने खाली हाथ नहीं जाना, ठीक है। कोई आपके घर आए तो आपने बेहतरीन चीज जितनी भी आपकी हैसियत है उसके हिसाब से उसके आगे लाके रखनी है, ठीक है। अगर आप अपने कमरों में बंद है, आपके घर कोई मेहमान आ जाता है, आप अपने बच्चों को आवाज देते हैं, बेटे आइए, फलां फलां का लाटे आए, आप सलाम करें। चाहे बच्चा पढ़ रहा हो कुछ करो, आप उनसे सिर्फ इतना जरूर कहते हैं कि आके सलाम करें, थोड़ी देर पास बैठे, बड़ों से उनकी खैरियत पूछे, फिर चले जाएं। तो ये क्या है सब? ये हमारी वैल्यूज है। तो हम अपने बच्चे को सिखाते हैं, तभी तो वो बच्चा जब बड़ा होता है वो एक जो बिल्कुल एक गोश्त के एक छोटे से पीस की तरह होता है, हंटर बीफ जितनी उसकी साइज होती है, उस वक्त जब वो बड़ा बनता है गोश्त का लोथड़ा, तो वो एक वैल्यू फैलाने वाला वैल्यू बेस्ड ह्यूमन बीइंग बनता है, ठीक है। प्रोडक्टिव सपोर्टिव कनेक्टेड बॉन्डेड ह्यूमन बीइंग बनता है, ठीक है ना, वैल्यू बेस्ड, ठीक है। लेकिन अगर आप अपने एक दूसरे से ही लड़ने में बिजी हैं, मसरूफ आप पे हैं, एक दूसरे को नीचा दिखाने में हैं, तो फिर बच्चा आपसे क्या सीखेगा? ये होती है ह्यूमन वैल्यू, ये होती है लड़ाई की, एक दूसरे को बस नीचा दिखाना होता है किसी भी रिश्ते में हो। और फिर बच्चा क्या सीखता है? एतबार ना करना किसी भी रिश्ते को, फिर वो एतबार नहीं करता किसी भी रिश्ते से, वो कनेक्टेड नहीं फील करता, क्योंकि जो सबसे करीबी रिश्ता है उसके वालदैन वो आपस में कनेक्टेड नहीं है, वो डिस्कनेक्ट है, ठीक है, डिस्कनेक्टेड है आपस में, वो उनके जो वायरिंग है वो मैस्ड अप है। तो जब आप अपने बच्चे को ये दिखाते हैं तो आपका बच्चा सेल्फ ट्रस्ट सेल्फ कॉन्फिडेंस एंड सेल्फ सपोर्ट के जो जज्बात हैं उनको बिल्कुल खो देता है। तो ये सोचिए कि आपकी ये जो लड़ाई है या आपकी चपकलिश है या आपका जो आपस में एक दूसरे से खौफ खुदा किए बगैर हर वक्त लड़ना है और गलत रवैये अख्तियार करना है, वो आप पे ही नहीं आपकी आइंदा नस्लों पर भी असरअंदाज होता हो सकता है। अगर आपके घर में बेटी है तो वो जिंदगी में दोबारा कभी किसी मर्द पर एतबार न करे। हो सकता है उसे हर मर्द में अपना शौहर अपना वालिद ही नजर आए और वो देखे कि हाँ मर्द तो ऐसे होते हैं, तो मर्द तो खराब होते हैं, मैं कभी किसी मर्द पर एतबार नहीं करूंगी। हो सकता है वो जिंदगी भर किसी के करीब न जाना चाहे और किसी से दोस्ती भी ना करना चाहे। अगर आपका बेटा है तो हो सकता है वो कभी किसी औरत को जिंदगी में इज्जत की नजर से ही ना देखे, और हो सकता है वो किसी औरत के एहतराम और उसकी वैल्यू को समझने की कोशिश ही नहीं कर सके क्योंकि आपने उसको वो दी नहीं है कैपेसिटी, वो मैकेनिज्म बिल्ड ही नहीं किया आपने अपने बच्चे पे, क्योंकि आपने अपने बच्चे के सामने अपनी बीवी को नाजेबा कलमात कहे हैं, उसको बुक गलिफ नामों से पकारा है, उसकी हद तक की है, तो बच्चा क्या सीखेगा? ओ अच्छा ठीक है, वाह औरत की ये जगह है जो मेरे वालिद ने सिखाई मुझे। तो जब वो बच्चा मर्द बनेगा तो अपनी बीवी अगर हो भी जाएगी उसकी शादी तो अपनी बीवी को बदतहजीबी से ही ट्रीट करेगा। और आपकी बेटी जब किसी की मां बनेगी किसी की बीवी बनेगी तो वो अपने शौहर को भी गलत तरीके से ट्रीट करेगी, फिर अपने बच्चों को भी वही सिखाएगी। क्या आप चाहते हैं क्या आपका रवैया आपके घर पर ही नहीं आपकी नस्लों पर मुहित हो जाए? क्या आप चाहते हैं कि कॉन्सिक्वेंसेस सिर्फ आप दो लोग नहीं, दो इंसान नहीं, आपके आने वाली अगली चार पांच नस्लें फेस करें? बेशक मैं समझती हूं कि आप ऐसा नहीं चाहते होंगे, तो होश में आ जाइए, समझिए, जानिए और ये समझिए कि जिम्मेदारी आप पे लागू होती है, आपकी परवरिश की जिम्मेदारी, आपको अच्छा सिखाने की जिम्मेदारी, आपको अच्छा बताने की जिम्मेदारी, आपको सही रास्ते पे डालने की जिम्मेदारी, आपको तालीम देने की जिम्मेदारी, आपको वैल्यूज देने की जिम्मेदारी, आपको अखलाक देने की जिम्मेदारी सारे आपके वालदैन की थी। अगर आप समझते हैं कि आप अपनी अपनी जगह बिल्कुल सही है तो यू आर अ प्रोडक्ट ऑफ योर पेरेंट्स, वो आपको सिखा के चले गए, तब आपका क्या जिम्मा है? पे इट फॉरवर्ड, आगे भी वही कीजिए। जो कुछ उन्होंने आपको दिया है उसको संभाल के रख के उसको अपना सेंस ऑफ प्राइड बना के ना बैठिए कि मैं तो जी बहुत अच्छे खानदान से हूँ, मेरे तो खानदान में ये होता था, मैं तो बेहतरीन खानदान से हूँ, तुम ही बहुत ही बेहुदा खानदान से हो। तो फिर आप अपनी खानदानियत कहाँ दिखा रहे हैं? क्या आप अपने अखलाक में दिखा रहे हैं? क्या आप अपनी गुफ्तार में दिखा रहे हैं? अपने लहजे में दिखा रहे? नहीं दिखा रहे तो गलती पे हैं आप। ठीक है, अगर आपने ये सोच लिया कि मेरे पास तो इतनी डिग्रीज हैं कि सामने वाला मेरे सामने दो कौड़ी से ज्यादा हैसियत नहीं रखता, मैं तो इतनी क्वालिफाइड हूं या मैं तो इतना क्वालिफाइड हूं और तुम्हारी तो कोई हैसियत ही नहीं मेरे सामने, तुम्हारा पे चेक मुझसे हाफ है, तो क्या आपकी तालीम ये वैल्यू सिखा रही है आपको? क्या आपका पे चेक आपकी अकदार को बाईपास कर रहा है? सोचिए, क्या आपकी तालीम जो आपकी डिग्रीज हैं उन्होंने आपको कुछ नहीं दिया? क्या उन्होंने आपको तहजीब से बोलना नहीं सिखाया और आपको ये भी नहीं सिखाया कि आपका जो दुनिया से दुनिया में सबसे करीब तरीन रिश्ता है, यानी कि आपका स्पाउस, आपका हस्बैंड या आपका वाइफ, आप उसी को डिमेन करने चले हैं अपनी डिग्रीज के बावजूद? तो फिर उस डिग्री ने आपको सिर्फ कागज दिया, तालीम नहीं दी, है ना? ऐसा ही होता है। तो हमने ये समझना है कि हम अपनी तालीम, अपना शऊर, अपने अकदार, अपनी जो है रिवायात, उस पर पाबंद रहते हैं। और वो कहाँ से शुरू होता है? सबसे पहले घर से शुरू होता है। आपने सुना है ना इंग्लिश का एक मकूला, चैरिटी बिगिंस एट होम। तो जो अखलाक और अकदार हैं वो भी घर से पहले शुरू होती है, क्योंकि आप पहले तो घर में इसकी पाबंदी करते हैं ना। ये बिल्कुल गलत सोच है कि हम सब जब हम बाहर जाते हैं बहुत अच्छे ड्रेसअप होके जाते हैं, वी डोंट लेकिन प्रेजेंट अवर सेल्फ एज अवर सेल्फ, हम दूसरों के सामने कुछ और बन के सामने आते हैं क्योंकि वो हम प्रटेंड कर रहे हो। ठीक है, लेकिन जो हमारी अखलाक के, हमारी अच्छाई के सबसे ज्यादा हकदार हैं, हमारे घर वाले, हमारे शौहर, हमारी बीवी, तो हम उनको वो नहीं दिखा रहे। आपने एक से देखोगे कि खवातीन घर में बहुत ही बुरे होलियों में रखती हैं, जब रहती हैं, जबकि उनको बताया गया है कि शौहर के सामने इवन आरास्ता होके तैयार होके आना। आपको देखना चाहिए, आपका शौहर अगर आपको देखे और वो उसका दिल खराब हो जाए तो उसकी कोई फर्क नहीं पड़ता। ये गलत सोच है। और शौहरों के साथ भी ऐसा ही होता है कि वो घर में इतने गंदे होलिये में होते हैं, स्मेली होंगे, अगर बीवी कहेंगी जाइए आप कपड़े बदलिए, आप अच्छे लगने चाहिए, या आप ये शर्ट पहन लीजिए, पढ़ लीजिए, तो उनको बहुत ऐसा लगता है उनकी अना पे चोट मार दी गई है। ठीक है, लेकिन जब वो बाहर जाएंगे तो वही हजरात बहुत अच्छा होंगे, लेकिन बीवी के लिए नहीं होंगे, जबकि उसी का सबसे ज्यादा हक है। ठीक है ना, तो हम ये क्या कर रहे हैं? हम ऐसी दोहरी जिंदगी क्यों जी रहे हैं? हमें ऐसा नहीं करना चाहिए। हमारा प्रोग्राम अपने अख्तिताम को पहुंच रहा है। आप सुन रहे हैं हम टॉक बाय फरीना सिद्दीकी ऑन ई आवाज 770 AM। हम हर संडे को शाम 5 बजे से 6 बजे के दरमियान आपकी खदमत में हाजिर होते हैं। आप हमारे स्टूडियो को कॉल कर सकते हैं लाइव इस प्रोग्राम में 416-620-1778 पर, और हम हमारी गुफ्तगू का हिस्सा बन सकते हैं। उसके साथ ही साथ आप eawaz.com पे जाके हमारे प्रोग्राम को सुन सकते हैं, आर्काइव्स में हमारे पिछले प्रोग्राम्स को देख सकते हैं, और अगर आप लाइव दोबारा इसको सुनना चाहें या आप आर्काइव्स को भी सुनना चाहें तो आप फेसबुक पेज पर हमारे जाके इस प्रोग्राम को सुन सकते हैं। उसके साथ ही साथ अगर आपके पास स्मार्टफोन है तो उस पर ऐप है हमारा ई आवाज ऐप, उसको आप डाउनलोड करके इस प्रोग्राम को सुन सकते हैं। प्रोग्राम को रैप अप करते वक्त मैं चलूंगी थोड़े से क्विक सॉल्यूशंस के लिए की तरफ, क्योंकि हमने बात की मसाइल की, हमने बात की मुश्किलों की, हमने बात की खराबियों की। अब जब ये सारी खराबियां हमको नजर आती हैं तो हम करें क्या? अगर हम चाहते हैं कि अपना हमारी खानगी जिंदगी बेहतर हो और हमारे घरों में अमन, हमारे घरों में सुकून, बरकत, रहमत इलाही नाजिल हो, तो हमको सबसे पहले 3 चीजें अपनानी है। जज्बा इसार, जज्बा कुर्बानी, ठीक है, और उसके बंदगी। कैसे? हम अल्लाह ताला की बंदगी पहले करेंगे, अल्लाह ताला के बंदे पहले होंगे, और उसके नाम पे, उसके खौफ से, उसके प्यार से सबसे पहले अपनी बंदगी के हक हक ऐसे अदा करेंगे कि हर चीज जो अल्लाह ने मना कर दी उससे रुक जाएंगे और अल्लाह ताला ने जो कह दिया उसको अपना लेंगे। ठीक है, फिर आ गए इसार, दरगुजर करना, ठीक है, एक दूसरे के साथ खुलूस और अखलाक को आगे रखना। आप करेंगे तो आप गुडनेस इज कंटेजियस। अगर आप अच्छे हैं तो दूसरे को रब ऑफ करते हैं और दूसरा भी बेहतरी की तरफ जाता है। लेकिन कब? जब आप खुलूस नियत से कर रहे हैं और अल्लाह ताला से दुआ करके कर रहे हैं। फिर क्या है? कुर्बानी। कुर्बानी कैसे देते हैं आप? قربانی ایسے دیتے ہیں جب آپ اپنی راتوں کی نیند برباد کرتے ہیں اپنے بچے کے لیے اٹھ کے قربانی ہے. جب آپ اپنے شوہر کا انتظار کرتی ہیں کھانا پکا کے اور آپ ان کے لیے آراستہ ہوتی ہیں وہ قربانی ہے کنٹینیوس. اگر آپ اپنی بیوی کے لیے پھول لے کر آتے ہیں اور اپنا ٹائم اس میں لگاتے ہیں کہ آپ کا پیسہ بھی اس میں خرچ ہوتا ہے یہ قربانی ہے. اگر آپ پورا دن صبح سے شام تک اپنے بیوی بچوں کے لیے باہر اس کے حلال تلاش کرنے کے نکلتے ہیں تو وہ قربانی ہے اور اس کا ثواب ہے. ٹھیک ہے, اگر آپ پورے دن کی مشکلات کو سہتی ہیں سب پیس کر کے اپنے آپ کو الگ رکھ کے اپنے گھر کو سنوارنے اور سجانے میں لگتی ہیں اپنے بچوں کو نہلاتی ہیں دھلاتی ہیں سب کام کرتی ہیں تو وہ سب قربانی ہے اور اس کا ثواب ہے. تو یہ سب چیزیں ہم کرتے ہیں ایثار قربانی اور بندگی خدا کے جذبے سے. کنٹینیو کیجیے, اپنی بیوی کو احساس دلائیے کہ وہ آپ کے ہستی ہے, اس کو یاد دلائیے کہ وہ آپ کے لیے آج بھی اتنی خوبصورت ہے, اس کو یاد دلائیے کہ وہ سب سے بہترین عورت ہے جو اللہ تعالیٰ نے آپ کو عطا کی ہے. اس کو ڈیمین نہ کیجیے, اس کو بار بار احساس دلائیے. اور میں جانتی ہوں کہ حضرات کے لیے بہت مشکل ہوتا ہے جذبات کا اظہار کرنا, لیکن اڈاپٹ کریں, فلاورز لے آئیں. ایک چھوٹی سی عورت کا دل بہت چھوٹا پیارا نازک ہوتا ہے, وہ چھوٹی چھوٹی چیزوں سے خوش ہو جاتی ہے میرے بھائی. اس کے لیے لے کر آئیے, اس کو کوئی چھوٹی سی چیز بھی اگر آپ لا کے دیں گے اس کو اچھا لگے گا. لیکن کچھ بھی نہیں کریں اور صرف اس کو بار بار یہ احساس دلائیں کہ آپ کتنا اپریشیٹ کرتے ہیں اس کی قربانیوں کو, آپ کتنا اپریشیٹ کرتے ہیں اس کی گھر میں کنٹریبیوشن کو, پیسوں کی کنٹریبیوشن نہیں اس کی ذات کی کنٹریبیوشن کو, تو اس کو بہت اچھا لگے گا. یاد دلائیے اپنی بیوی کو محبت کے شروع کے لمحات اور زندگی کی خوبصورتی. بتائیے کہ وہ اپنے آپ کے بچوں کی ماں ہے تو آپ کتنا اپریشیٹ کرتے ہیں کہ آپ کے بچوں کی ایک اچھی ماں ہے. اسی طرح بیویوں کو میں یہ کہوں گی کہ آپ اپنے شوہر کو احساس دلائیے کہ آپ کتنا اپریشیٹ کرتے ہیں کہ آپ کی فیملی کے لیے پورا دن تھکتے ہیں کماتے ہیں اور جو کچھ بھی لے آتے ہیں اس پہ شکر گزار رہیے. یہ نہ کہیے کہ آپ کے لیے تو سب کچھ کم ہی پڑ جاتا ہے. نہیں, ان کو اپریشیٹ کیجیے کہ آپ سرد و گرم برداشت کرتے ہیں, سب اچھا کرتے ہیں فیملی کے لیے اور مجھے میرے بچوں کو آپ صحیح طریقے سے زندگی گزارنے کے قابل بناتے ہیں. ٹھیک ہے, یہ ساری چیزیں اگر آپ کریں گی تو اس کا ثواب ہے. ٹھیک ہے, اپنے آپ کو تیار کیجیے, اپنا ذہنی طور پر جسمانی طور پر اور دماغی طور پر اپنے آپ کو تیار کیجیے. میں پروگرام کو ریپ اپ کروں گی ایک دعا کے ساتھ کہ اللہ تعالیٰ کرے کہ آپ کے درمیان کبھی شیطان نہ آئے, اللہ تعالیٰ آپ کے ساتھ سلامت رکھے, اللہ تعالیٰ آپ کو اپنے لیے اور اللہ اور رسول پاک صلی اللہ علیہ وسلم کی پیروی کی نیت سے اپنی نیت کو خالص رکھنے کی توفیق دے, اور اس کے ساتھ ہی ساتھ آپ کو یہ توفیق دے کہ آپ دونوں میاں بیوی ایک ساتھ اچھی طرح رہ کے جنت میں ایک ساتھ داخلے کے قابل ہو سکیں. اپنے بچوں کے لیے مشعل راہ بنیے, اپنے بچوں کے لیے ایک خوبصورت چٹان بنیے جو دنیا میں بھی انہیں ہلنے نہ دے اور آخرت میں بھی ان کے لیے بالکل مضبوط چٹان بن جائے, تب ہی آپ کے لیے اور آپ کے بچوں کے لیے, آپ کے شوہر کے لیے, آپ کی بیوی کے لیے نجات کا راستہ ہے. مجھے اپنی دعاؤں میں یاد رکھیے گا. فارینہ صدیقی ہم ٹاک کے ساتھ ہم اگلی سنڈے پھر ملیں گے. یہ آواز کی ٹیم کو ریڈیو یہ آواز کی ٹیم کو 770 AM پہ سنتے رہیے اور ہمیں اپنی دعاؤں میں یاد رکھیے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
یو آر لسننگ ٹو WTOR 770 AM Youngstown Toronto.
The views expressed on the preceding program may not necessarily be those of the owner or management of WTOR radio station.
شاہ انٹرٹینمنٹ کے ناصر شاہ لے کر آ رہے ہیں پوری دنیا کا مقبول ترین شو خبر ہار آپ کے اپنے شہر برامپٹن میں June 26 شام 5 PM ایٹ کینیڈین کنونشن سینٹر برامپٹن میں. خبر ہار آفتاب اقبال اپنی پوری ٹیم کے ساتھ آپ کے شہر برامپٹن میں. ٹکٹس اور اسپانسرشپ کے لیے کال کیجیے 416-526-6800 416-526-6800.
ہر کسی ٹیم فور انٹرٹینمنٹ اینڈ ٹرانس 99 لاجسٹکس پریزنٹ اریجیت سنگھ لائیو ان کانسرٹ Saturday, June 11th at the First Ontario Centre, Hamilton. In association with Trans Expert, Autobahn, Roadlink, RPD24, Magnus Furniture and G Media Group. For tickets, visit Ticketmaster.ca or call 905-793-1234. Team 4 Entertainment presents Arijit Singh Live in Concert.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو
ਜਿਸ ਨਾਲ ਤੁਹਾਡਾ ਘਰ ਪਰਿਵਾਰ ਤੇ ਤੁਹਾਡੇ ਬੱਚੇ ਸਾਂਝੇ ਨੇ। ਉਸ ਵਕਤ ਕਈ ਸਵਾਲ ਉੱਠਦੇ ਨੇ ਕਿ ਪ੍ਰਾਪਰਟੀ ਕਿਸ ਕੋਲ ਜਾਏਗੀ, ਕਸਟਡੀ ਕਿਸ ਨੂੰ ਮਿਲੇਗੀ ਤੇ ਜ਼ਿੰਦਗੀ ਦੀ ਸਭ ਤੋਂ ਪਿਆਰੀ ਦੌਲਤ ਬੱਚੇ ਕਿਸ ਕੋਲ ਰਹਿਣਗੇ।
SNS ਲੋਅਰਸ ਕੋ ਇਹਨਾਂ ਸਾਰੇ ਸਵਾਲਾਂ ਦੇ ਜਵਾਬ ਤੇ ਤੁਹਾਡੇ ਹੱਕ ਲਈ ਲੜਨ ਵਾਸਤੇ ਲਿਆਕਤ ਹੈ। ਆਪਣੇ ਹੱਕ ਜਾਣਨ ਲਈ ਜਾਂ ਸਲਾਹ ਲੈਣ ਲਈ ਅੱਜ ਹੀ SNS ਲੋਅਰਸ ਨੂੰ ਕਾਲ ਕਰੋ 416-655-2000।
ओ माया मेहंदी रोका या ब्याह दा होवे मौका प्रेसिडेंट कन्वेंशन सेंटर।
स्वीट महल वालियां दा बिल्कुल नवा प्रेसिडेंट कन्वेंशन सेंटर 100 तो लेके 700 तक दी कैपेसिटी ते खाना उही लाजवाब। स्वीट महल वाला प्रेसिडेंट कन्वेंशन सेंटर कन्वीनिएंटली लोकेटेड इन बॉन। हुणे कॉल करो अते अपनिया पार्टियां बुक कराओ 416-433-9191 416-433-9191
प्रेसिडेंट कन्वेंशन सेंटर।
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस